نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي پیغام قرآن پارہ نمبر 12. یہ پارہ بھی پچھلے پاروں کی طرح بہت ہی خوبصورت پیغام کے ساتھ ہے ہمارے پاس، اور حقیقت ہے کہ اللہ کا کلام ہو اور یہ کیسے ہو سکتا ہے کہ اس کا کوئی ایک حصہ بھی بغیر کسی مقصد کے ہو اور اس کے اندر ظاہری حسن بھی نہ ہو. اس پارے میں سورت ہود کی ابتدائی آیات سے لے کر پوری سورت اور اس کے بعد پھر سورت یوسف کا کچھ حصہ، آئیے دیکھتے ہیں کہ اس میں سورت ہود ہمارے سامنے کیا چیز لے کر آتی ہے، اور خاص طور پہ پھر سورت ہود کا ایک تجزیہ کہ آخر اس پوری سورت کا مزاج کیا ہے. آیت نمبر 1 سے 24 تک اللہ تعالیٰ کی نعمتیں اور بندوں کی ناشکری کا تذکرہ ہے اس میں. پھر آیت نمبر 25 سے 102 25 to 102 رسولوں کی اپنی قوموں کے ساتھ کشمکش کا ذکر ہے، یعنی حق اور باطل کی جو فرکشن ہے وہ نبیوں کے دور میں بھی تھی اور بعد میں بھی. جو بھی اللہ کے نبیوں کا کام کرے گا اور یہ پیغام لے کر جائے گا تو معاشرے میں یہ کچھ تو رہے گا. پھر 103 سے 111 ایمان بالآخرہ ہے، اور اب ان صورتوں میں آپ دیکھیں گے کہ یہ چیز بہت ہی کثرت سے آگے ہمارے آتی جائے گی، کیونکہ اصل میں ہمیں سیدھا رکھنے والی چیز بھی ایمان بالآخرہ ہے. آیت 112 سے 115 اہل ایمان کے لیے ایمان افروز ہدایات ہیں، اور 116 سے 123 نافرمانوں کے لیے وعید ہے. یہ تو تھی پوری سورت، اب چلتے ہیں ہم آیات کے ساتھ چلتے ہوئے. آیت نمبر 6 ہر مخلوق کا رزق اللہ کے ذمے ہے. پہلی آیت پارے کی وما من دابت فی الارض الا علی اللہ رزقها، اگر یہ بات ہمیں سمجھ آ جائے اور ہمارا دل اس پہ جم جائے تو ہمارے جینے کے انداز بالکل اس سے مختلف ہوں جو عموماً آج کے دور میں ہے، کیونکہ جب رزق کی بات ہوتی ہے تو اسی کو بنیاد بنا کر نمازیں بھی چھٹتی ہیں، اور اسی طرح سے ہم حلال حرام کو بھی بعض دفعہ اپنی مرضی سے بدلنے لگتے ہیں. آیت 7 to 8 اللہ تعالیٰ کی عالی شان قدرت اور کافروں کی کج فہمی، یعنی اللہ تو اپنی شان سے اور اپنے جلال سے اس کائنات میں ہر چیز کو بیان کرتا ہی ہے، لیکن کفار حقیقت میں بات کو سیدھی طرح سے سمجھ بھی نہیں پاتے، کیونکہ شرک انسان کی مت مار دیتا ہے. اور کبھی ان سے کہہ بھی دیا جائے کہ دیکھو اللہ تعالیٰ تمہیں تمہارے گناہوں پہ پکڑے گا تو پھر آگے سے ماں کان بھی یستہزیون، یاد رکھیے گا کہ غافلون کو ہدایت مل جاتی ہے، لا یعلمون کو مل جاتی ہے جب وہ علم لے لیں یا غفلت چھوڑ دیں، لیکن مستہزیون کو ہدایت کم ہی ملتی ہے، یعنی جب انسان اس حد تک بگڑ جائے کہ اس کا پھر ہدایت کی طرف رجحان نہ ہو بلکہ مذاق والا انداز ہو، اسلام کے اور دین کے نام پر صرف اس کو لطیفے اور جوک ہی سوجھیں، تو پھر ایسا شخص جو ہے ہدایت سے بعض دفعہ خود کو دور کر بھی دیتا ہے اور کبھی کبھی اس کو کر بھی دیا جاتا ہے. اور آج مسلمانوں میں سے وہ دیکھیے جو لوگ فن کے نام پہ، میڈیا کے نام پہ اینکرز بن کے کسی بھی جگہ اسلام کے کسی ایک قانون کا مذاق اڑائیں، اس کی دھجیاں اڑائیں، تو آپ دیکھیے گا کہ پھر زبان بہت ہی زیادہ آگے سے آگے جانے لگتی ہے، اور کئی دفعہ ایسا ہو جاتا ہے کہ انسان کس طریقے سے ان ساری چیزوں کو لے کر چلتا ہے. آیت نمبر 9 to 11 انسان کی کم ظرفی کا تذکرہ ہے. اللہ تعالیٰ نے انسان کو کبھی خوشی دینی ہے کبھی غم، لیکن نہ خوشی میں یہ قابو میں رہتا ہے نہ غم میں. ولئی نزق نل انسان امن نہ رحمہ، جب رحمت مل جاتی ہے سما نزا نہ ہمن ہو، پھر ہم اس کو اسے کھینچ لے، یعنی ذرا سے دکھ کے دن آ جاتے ہیں. انہ لیوسن کفور، بالکل مایوس، ڈپریشن کا شکار، انگزائٹی کا شکار. اور اسی طرح سے پھر آیت نمبر 12 سے 14 حضرت محمد صلی اللہ علیہ وسلم اللہ کے رسول اور قرآن اللہ کا کلام ہے. فلا اللہ کا تارکم باد مایوہ الیک ودا کم بھی صدر، اتنا زیادہ اللہ کے نبی کے اوپر معاشرے کا بوجھ تھا، پریشر تھا، اس حالات میں آپ نے اللہ کا دین لے کر نکلے تھے اور اس کے ریئیکشن کو دیکھا تھا، تو اللہ تعالیٰ آسمان سے تسلیاں دیتے ہیں کہ فکر نہ کرو، اگر یہ لوگ تمہاری بات نہیں سنتے تو تم ان کے پریشر میں آ کے یہ نہ سوچنے لگ جانا کہ شاید میں ہی کام ٹھیک نہیں کر رہا، اصل بات ہے کہ ان کے نصیب میں ہدایت نہیں ہے، آپ تو ان کو دینا ہی چاہتے ہیں. پھر آیت 15 سے 16 طے کر لو کہ دنیا کے طلبگار ہو یا آخرت کے، سیدھی سی بات ہے ایک دن تو یہ فیصلہ کرنا ہے، اس سال ابھی کر لیجیے اس رمضان میں، یہ دو کشتیوں کا سوار بھی کچھ زیادہ دور نہیں جا پاتا. من کان یرید الحیات الدنیا وزینتہا نوفی الیہم اعمالہم فیہا لا یبخسون. صرف دنیا چاہیے اور آخرت کی قیمت پہ چاہیے تو پھر تم خود سوچ لو کہ یہاں لینا ہے یا ہیئر اور دیر. حالانکہ حقیقت یہ ہے کہ ہیئر اور دیر نہیں ہے, ایدھر اور نہیں ہے دنیا اور آخرت میں. لیکن ہاں, جب آپ آخرت کی قیمت پہ دنیا لیتے ہیں تو پھر ادھر بھی نہیں ملتی, نار ہیئر نار دیر. تو اللہ تعالیٰ اس حقیقت کو ادھر بیان کرتے ہیں. پھر 17, رسالت محمدی صلی اللہ علیہ وسلم پر سب سے بڑا گواہ قرآن ہے. قرآن مجید, فمن کان علی بینت من ربہ ویتلوہ شاہد منہ, یعنی قرآن پاک میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی رسالت کی جو گواہیاں ہیں, اس کے بعد اب کسی اور گواہی کی ضرورت نہیں. آیت نمبر 18 سے 22, سب سے بڑے ظالم اور بد نصیب لوگ کون ہوتے ہیں یہ؟ ومن اسلم ممن افترا علی اللہ کذیبہ, یعنی جو اللہ پر جھوٹ باندھے, اور قیامت کے دن جب لوگ اللہ تعالیٰ کے سامنے پیش ہوں گے اس وقت بھی یہ جھوٹ بولیں گے, اور ایسے لوگ اللہ کی رحمتوں سے دور ہیں. آیت 23, سعادت مند لوگ کون ہیں, خوش بخت لوگ کون ہیں, کن کے نصیب میں ہدایت ہے؟ ان الذین آمنوا وعملوا الصالحات واخبتوا الی ربہم, بجھے ہوئے لوگ جن کے اندر سے انا ختم ہو چکی, جو اللہ کے لیے عزت اور تواضع قائم رکھنے والے, اور یہ وہ لوگ ہیں کہ جو بڑی عاجزی کے ساتھ نیکیاں بھی کرتے ہیں, ڈاؤن ٹو ارتھ لوگ ہیں. آیت 24, بد نصیبوں اور خوش نصیبوں کی مثال دو لوگوں کا تقابل ہے. مثل الفریقین کالاعمیٰ والاصم والبصیر والسمیع, یعنی اندھا اور دیکھنے والا اور بہرا اور سننے والا برابر تو نہیں ہو سکتے, تو لہٰذا پھر جنت میں جانے والے اور جہنم سے دور رکھے ہوئے لوگ برابر نہیں ہوں گے. 25 سے 31, حضرت نوح علیہ السلام کی اپنی قوم کے ساتھ کشمکش. پہلے ہی نبی جو حق کا جھنڈا لے کر اٹھے وہ نوح علیہ السلام تھے. قوم نے ان کے ساتھ کیا معاملہ کیا؟ بس وہ ایسی رسم ڈلی کہ بعد کے آنے والوں نے بھی اسی نقش قدم پہ باقی انبیاء کرام کو بھی جھٹلا دیا. آیت نمبر 32 سے 35, حضرت نوح علیہ السلام کی قوم کا, یعنی قوم کا حضرت نوح سے عذاب لانے کا مطالبہ. قومیں خود ہی اپنی ہلاکت کو آواز دے لیتی ہیں. قالوا یا نوح قد جادلتنا فاکثرت جدالنا فاتنا بما تعدنا, لیا پھر جس کے ہم سے تو وعدے کرتا ہے. یقین ہوتا تو کبھی مانگتے؟ بس وہ ہمیشہ اپنے دل سے یہی سوچتے ہیں کہ نبی سچا ہی نہیں ہے. یاد رکھیں, جس نے بھی باپ دادا کے طور طریقوں پہ تنقید کی, لوگ اس کو جھوٹا ہی کہتے ہیں. اتنی زیادہ جڑیں گہری ہوتی ہیں آبا پرستی کی, رسم و رواج کی, خاندان کے طور طریقوں کی, ان کے دلوں کو پورا یقین تھا کہ حضرت نوح علیہ السلام ٹھیک نہیں ہے, نعوذ باللہ. آیت 36 سے 39, جو اہل حق کا مذاق اڑائے گا تو پھر اس کا بھی مذاق اڑایا جائے گا, کیونکہ ایسے لوگ اللہ کو چیلنج کرتے ہیں. لہٰذا اللہ تعالیٰ نے ایسے لوگوں کی بات کر دی. فَإِن قَالَ إِن تَسْخَرُوا مِنَّا فَإِنَّا نَسْخَرُ مِنْكُمْ كَمَا تَسْخَرُونَ. آیت 40 سے 44, قوم نوح پر عذاب کی جھلکیاں. کیسے ایک قوم پوری کی پوری تباہ کر دی گئی؟ حتی اذا جاء امرنا وفارت النور, چند گنتی کے لوگوں کے سوا باقی سارے ڈبو دیے گئے. زمین سے بھی پانی آیا اور آسمان سے بھی. تو اللہ تعالیٰ جب اپنی قدرت پہ آتا ہے تو پوری کی پوری دنیا کو سٹل سٹاپ کر کے بٹھا دیتا ہے. اسی سے انسان ڈر جائے تاکہ بہت بڑے بڑے عذابوں سے بچ جائے. آیت 45 سے 49, بیٹے کے حق میں حضرت نوح علیہ السلام کی سفارش قبول نہیں کی گئی. نبی تھا باپ, 950 سال کی تبلیغ تھی, مبلغ تھے, بے لوس تھے, صرف اللہ ہی کی دعوت دیتے تھے. اس کے باوجود بھی نبی اللہ تعالیٰ سے اپنے بیٹے کے لیے سفارش نہ کر سکیں, تو بتائیے کل قیامت کے دن کیا ہوگا. یہاں سے اگر انسان سمجھ جائے تو کبھی کسی دوسرے انسان کے سہارے پہ گناہ نہ کرے. جیسے نصارہ حضرت عیسیٰ کے بارے میں یہ تصور رکھتے ہیں کہ وہ ہمارے کفارے میں یا ہمارے گناہوں کی بھیٹ پہ سولی پہ چڑھ گئے, تو یاد رکھیے کہ وہاں کسی کی نہیں چلتی. اللہ نہ چاہے تو کسی کو بھی اس کے بارے میں پوچھ سکتا ہے. قال رب نبنی من اہلی وان وعدک الحق وانت احکم الحاکمین. پھر اس کے بعد دیکھیے آیت 50 سے 52, توبہ استغفار کی برکات, کہ جب قومیں واقعی توبہ کر لیتی ہیں تو اللہ تعالیٰ ان کو پھر کیسے وہ ساری نعمتیں واپس دے دیتا ہے جو کہ ان سے ہٹا لی جاتی ہیں. وَيَا قَوْمِ اسْتَغْفِرُوا رَبَّكُمْ ثُمَّ تُوبُوا إِلَيْهِ يُرْسِلِ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا وَيَزِدْكُمْ قُوَّةً إِلَى قُوَّتِكُمْ وَلَا تَتَوَلَّوْا مُجْرِمِينَ. 53 سے 57, حضرت ہود علیہ السلام کی اپنی قوم کے ساتھ کشمکش. بالکل وہی کہانی دہرائی جائے گی جو کہ حضرت نوح اور ان کی قوم کے بیچ میں گزری. हर दौर के लोग ऐसे ही थे, हत्ता के नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर तक, बल्कि आज भी और क़यामत तक, जब भी खैर वाले हक़ वाले लोगों को दीन की तरफ बुलाएंगे तो लोगों की तरफ से इसी किस्म का रिस्पांस भी मिलेगा। फिर आयत 58 से 60, कौम आद पर अल्लाह ताला का अजाब। आखिर में तो यही होता है, वलम्मा जा अमरुना नज्जई नहूदम वल्लज़ीना आमनू माहू बिरहमत मिन्ना व नज्जई ना हो मिन अजाबिन गलीज़। चाहे थोड़े ही क्यों ना हो, लेकिन हक वालों को अल्लाह ताला हर तकलीफ़ से बचा लेता है। वो किसी दौर के भी अजाब हों, हालात हों, वबाएँ हों, अल्लाह जिसको बचाना चाहे, अल्लाह ताला को कोई रोक नहीं सकता। 61 से 63, हज़रत सालेह अलैहि सलाम की अपनी कौम के साथ कशमकश, पिछले दो अम्बिया कराम की कशमकश की तरह। वइला समूद अखाखुन सालेगन, और नबी देखिए कि हमेशा कौम के अंदर से आते हैं, तभी तो उनके प्रॉब्लम्स को जानेंगे, उनके मसाइल का हल उनके पास होगा। और इसी तरह से 64 से 68, कौम समूद पर अजाब। कौम समूद ने एक मुजज़ा मांगा था, लेकिन उस मुजज़े की कदर ना कर सके, एक नाकतुल्ला थी, और फिर उसके तकाजे पूरे ना कर सके। और लोग ऐसे ही बड़ी बातें करते हैं, बहुत बड़े बड़ी बातें करते हैं, और जब वो हालात आ जाते हैं तो फिर कुर्बानियाँ नहीं दे सकते। तो अल्लाह ताला की पकड़ को लाने वाली ये चीज़ है। व या कौमी हाजी नाकतुल्लाहि लकुम आया, उन्होंने तो नाका का इनकार किया। आज भी आप देखिएगा कि हम दीन के काम के तकाजे नहीं निभा सकते। ये ऐसे कि हम घर लेना चाहें लेकिन घर पे नहीं कर सकते, हम उसके खर्चे नहीं उठा सकते। तो याद रखिए कि हक की वे कीमत होती है। जब जहाँ कहीं हक का पौधा लगेगा, वहाँ के पहले लोगों को कुर्बानियाँ देनी पड़ेंगी, हिजरतें करनी पड़ेंगी, मेहनतें करनी पड़ेंगी। जब लोग इसके लिए तैयार नहीं होते तो अल्लाह ताला फिर उनको ये नेमत भी अता नहीं करता। फिर आयत 69 से 73, हज़रत इब्राहीम अलैहिस्सलाम के लिए हज़रत इसहाक़ अलैहिस्सलाम की विलादत की बिशारत। इब्राहीम अलैहिस्सलाम नबी होने के बावजूद बुढ़ापे की उम्र को पहुंच गए, लेकिन औलाद की नेमत से अभी तक दूर थे। अल्लाह ताला ने फरिश्तों को भेजा और उसके ज़रिए से खुशखबरी दिला दी। वमरतहू काइमतुन फदहिकत फबशरनाहा बिसहाक़ वमिन वरा इसहाक़ याकूब। बेटा नहीं बल्कि पोते की भी खुशखबरी दी, और इससे ये भी पता चला कि बेटे की लंबी उम्र की भी तो बात है, नज़ारे बड़ा होगा, शादी होगी, फिर उसके बच्चों के बच्चे होंगे। तो जब अल्लाह ताला दुआएं सुनता है तो इसी तरह से सुनता है। फिर 74 से 76, जालिम कौम के लिए नबी की सिफारिश कबूल नहीं की जाती। जी, ये भी अल्लाह ताला का एक असूल लिख लीजिए, वजातुल बुशरा युजादिलुना फी कौमी लूत। लेकिन अल्लाह ताला नहीं सुनते, क्योंकि जब कौमें डिज़र्व नहीं करती तो उनको अम्बिया का और अहले खैर का, अहले दर्द का तड़पना, कब उनके बारे में सिफारिश करना भी फ़ायदा नहीं देता। आयत 77 से 80, कौम लूत की बेहयाई, और ऐसी बेहयाई जो कभी पहले भी किसी ने न की। वजा हु कौमुहु युहराउन इलैह वमिन क़ब्लु कानू यअमलून सय्यिआत। गैरफितरी, गैर अखलाकी, गैर महज़्ज़ब काम जो जानवरों में भी नहीं होता। आयत 84 से 86, हज़रत शुएब अलैहिस्सलाम की दावत, और हर नबी की तरह इनकी दावत भी बिल्कुल सीधी सादी थी, और ये कौम माली उमूर में कमी बेशी का शिकार थी। वइला मदयन अखाहुम शुएबन, और हज़रत शुएब अलैहिस्सलाम की दावत भी बहुत सिंपल थी। क़ाल या कौमे बुदुल्लाह मा लकुम मिन इलाहिन गैरुह वला तनकुसुल मिक्याल वल मीज़ान। कितना प्यारा अंदाज़ होता था नबियों का, कोई लच्छेदार बातें नहीं, कोई झूम झूम के घूम घूम के बात का अंदाज़ नहीं है, बल्कि बहुत सिंपल टू दी पॉइंट बात। हक को आप लुकनत वाली ज़ुबान से भी अदा करेंगे, अल्लाह ताला उसमें बरकत देगा। इसके अलावा सबके, लाहके और इस तरह की बातें करते कराते, जब लोग इस तरह के मामलात में हक को तोड़ मोड़ के पेश करते हैं, कुछ लोगों की खुशी, कुछ मुआशरे की बातें, कुछ फलां को खुश कर दो, तो फिर उसका नुकसान क्या होता है? लोग तो खुश फिर भी नहीं होते, लेकिन फिर हक दब जाता है इस तरह के अंदाज के अंदर। तो हमेशा अल्लाह की बात सीधी कीजिए, लोगों के दिलों में उतरे ना उतरे, आप कम से कम अपनी जिम्मेदारी अदा करके वहां से हट जाएंगे। आयत 87 से 93, हज़रत शुएब अलैहिस्सलाम की कौम के साथ कशमकश। माली मामलात में दखल तो वैसे ही किसी को अच्छा नहीं लगता, इस कौम को ये कहाँ अच्छा लग सकता था, इसीलिए कहने लगे, कालू या शुएब सलातु का तामुरु का अन्नत्र का मा याबुद आबाउना। यानी तेरी नमाज ये हुक्म देती है कि तू हमें तनकीद हम पे तनकीद ही करता रहे। याद रखिए, जिसने भी इस्लाह की कोशिश की लोगों ने उसको ताने दिए, और तानों में भी बहुत बड़ा ताना नमाज रोज़े का होता है। 94 से 95 कौम शुएब पर अजाब, अल्लाह ताला की जब पकड़ आती है तो फिर वो बहुत ही शदीद और सख्त किस्म की होती है, और अल्लाह ताला फिर इसी तरह पकड़ते हैं कि मैयाती ही अजाब युख्जी ही व मन हुआ काजिबुन वर्तकिबु इन्नी माकुम रकीब। उसके बाद मूसा अलैहिस्सलाम और फिरौन का किस्सा है, 96 से 99, आले फिरौन का बुरा अंजाम। वलकद अरसलना मूसा बि आयातिना व सुल्तान मुबीन इला फिरौन व मलैही। यानी मूसा अलैहिस्सलाम की नबूवत के दो मराहल थे। पहला मरहला क्या था कि फिरौन के चुंगल से उस दौर के मुसलमानों को यानी बनी इसराइलियों को आज़ाद करवाना, और उसके लिए पहले फिरौन को दावत दी गई। इसके बाद आयत 100 से 102 हलाक होने वाली कौमों के इंजाम पर बसीरत अफरोज़ तबसरा। जब कौमें हलाक होती हैं तो उससे नसीहत ली जाए तो अगली कौम उससे बच जाएगी, इसीलिए अल्लाह ताला ने यहाँ यही बात कह दी, वमा ज़लम ना हूँ वला किन ज़लमू अनफुसहुम फमा अग़नत अनहुम आलिहतुहुमुल्लती यदूना मिन दूनिल्लाही मिन शै। यानी इनके माबूदों ने, इनके खुदाओं ने, इनके बुतों ने, इनके बुज़ुर्गों ने फिर इनकी मदद क्यों नहीं की? यही सवाल आज भी है, क्यों मुश्किल से लोग नहीं निकल पा रहे, क्यों लॉकडाउन नहीं टूट रहा, क्यों कोरोना वायरस का फितना नहीं ख़त्म हो रहा? अगर किसी में कोई ताकत होती तो इतने मज़ार, इतनी कब्रें, इतने गैर अल्लाह, उन सब को मिलाकर ले जाइए। एक छोटा सा जानवर ही है, एक ना नज़र आने वाला कोई जरासीम, कोई बैक्टीरिया ही है, तो उसको ख़त्म करा दें। यहाँ से इंसानों की बेबसी भी समझ आ जाती है और ये भी समझ आने लग जाती है कि ये सब ढकोसले हैं, जब अब नहीं काम आएंगे तो फिर कब काम आएंगे, ये अंदाज़ है। आयत 103 से 109 बदनसीब कौन और खुश नसीब कौन, फैसला रोज़े क़यामत होगा। आज दुनिया में तो हम दूसरों को देख के आहें भरते हैं, हाय कितने लकी हैं ये, लेकिन अल्लाह ताला कहते हैं फ़ामल्लज़ीन शकू फ़िन्नार लहुम फ़ीहा ज़फ़ीरुन व शहीक। बस वो लोग जो बदबख्त होंगे वो आग में होंगे और उसमें उनका चीखना और चिंघाड़ना होगा। अल्लाह ताला ऐसी बदनसीबी से बचा दे। और इसके बरक्स वअम्मल्लज़ीन सुईदू फ़फ़िल जन्नति खालिदीन फ़ीहा, बदबخت नहीं बल्कि खुशबخت लोग वो हैं जो जन्नतों में होंगे और हमेशा उसमें रहेंगे। तो 4 दिन की ज़िंदगी के लिए हमेशा की आखिरत को बर्बाद करना, उसको दाव पे लगा देना, ये कोई अक्लमंदी की बात तो नहीं है। फिर आयत 110 से 111 अल्लाह के कलाम से हर दौर में इख्तलाफ किया गया। यानी चूँकि हक़ की चोट लोगों की ख्वाहिशों पर पड़ती है, लोगों के तर्ज़ ज़िंदगी पर तनकीद होती है, तो लोग इसको फिर पसंद नहीं करते, दिल मान भी जाए ना। वइन्नहुम लफ़ी शक मिन्हु मुरीब की कैफियत फिर भी रहती है, वो ज़ुबान से इनकार ही करते रहेंगे चाहे उनके दिल मान भी जाए। आयत 112 से 115 मुश्किल हालात में अहले ईमान के लिए हिदायत, फस्तकीम कमा उमिर तवमन ताब माक माँ का वला तत्गो इन्नहु बिमा तामलू न बसीर। इस्तकामत, देखिए जैसी भी ज़िंदगी के दिन हो, ज़िंदगी के कोई भी दिन हो, किसी किस्म की भी आजमाइश हो, इस्तकामत पे रहिए। कभी आपने सर्दगर्मियों में या खुली जगहों पे बाहर तारों पे कपड़े सूखते हुए देखे होंगे अपने मुल्कों में, लोग चुटकियां लगा देते हैं, फिर हवा आती है, कपड़े उड़ते, कपड़े उछलते कूदते, लेकिन गिरते नहीं हैं। बस ये चुटकी लगा लीजिए, और ये चुटकियाँ नमाज की और रोज़े की और इस्तकामत की हैं। जितना आप इन चीज़ों में आगे चलते जाएंगे, अल्लाह ताला आपको बड़ी से बड़ी आजमाइश से आसन दर्जे पे निकालेगा और बड़े बड़े फितने आपके आगे घुटने टेक देंगे। आयत 116 से 117 बुराई से रोकने वाले ही अजाब से बचते हैं। बस ये एक असूल याद रखकर लोगों के बारे में इस फिक्र को लगा लीजिए, क्योंकि इसके बगैर एक इंसान ना खुद बचेगा और न दूसरों को बचाएगा। आज देखिए दूसरों को जर्म से बचाने के खतरे को कम करने के लिए लॉकडाउन किया गया ना, और ऐसे बीमारों को कैसे टेक केयर किया गया, कैसे लोगों ने ऊपर से लेकर सर से पांव तक पूरे पूरे मास्क या पूरे पूरे प्लास्टिक के कपड़े पहन लिए। तो क्या बुराई से रोकने के लिए हम ये सेफ्टी मेयर्स नहीं ले सकते? उसके भी तो जरासीम इसी तरह से आ जाते हैं एक दूसरे पे। फलौ लकान बिनल कुरूनि मिन क़ब्लिकुमुलू बक़ीयतिन यनहौना अनिल फसादि फिल अर्दि इल्ला क़लीलम मिम्मन जयना मिनहुम। हाँ, ये ऐसे लोग होते हर दौर में, बहुत थोड़े ही हैं। और इसी तरह से 118 से 119 हक से इख्तलाफ करने वाले हर दौर में होंगे, यानी मुखालफत होगी। घर से ये सोच कर निकलिए अगर आप हक के लिए निकले हैं। اور اللہ تعالیٰ ایسے ہی لوگوں کی پھر مدد بھی کر دیتا ہے. تو لہٰذا وَلَا يَزَالُونَ مُخْتَلِفِينَ, آپ سے اختلاف ہوگا, جس کو سب ٹھیک کہیں وہ ٹھیک نہیں ہوتا, اور سب کو ٹھیک کرنے کی خواہش یا سب کو خوش رکھنے کی خواہش میں بعض دفعہ انسان اللہ کو ہی ناراض کر دیتا ہے اس کے دین کو بدل کر. اور آیت 120 سے 123 جو سورت کی آخری آیات ہیں, اللہ تعالیٰ کا دو ٹوک فیصلہ, دیٹس اٹ. وَكُلَّ نَقُصُّ عَلَيْكَ مِنْ أَنْبَاءِ الرُّسُلِ, یعنی اللہ کے نبی ہم آپ کے دل کو جمانے کے لیے یہ سب کچھ کرتے ہیں, اب ان کو ایک بات بتا دیں کیا, وَانْتَظِرُوا إِنَّا مُنْتَظِرُونَ, تم بھی انتظار کرو ہم بھی انتظار کرتے ہیں. آپ نے نوٹ کیا کہ سورت خود کا انداز کیسا ہے, اللہ کے نبی کی داڑھی مبارک میں چند سفید بال دے کر جب ابو بکر صدیق رضی اللہ عنہ نے پوچھا تھا کہ اللہ کے نبی آپ کے بال سفید ہو گئے, تو آپ نے فرمایا ہاں, شیبتنی ہودن و خواتوہا, ہاں مجھے سورہ خود اور اس کی بہنوں نے بوڑھا کر دیا. تو کیوں بوڑھا کر دیا؟ آپ نے دیکھا ہر قوم کے عذاب کی باتیں تھیں, پڑھ کر اللہ کے نبی کو خوف آتا تھا کہ کبھی میری قوم پر بھی یہی پکڑ نہ آ جائے, کیونکہ مکہ والے تھے تو اپنے اور اپنوں کی ہلاکت کی خبریں پہلے سے اگر قوموں کے قصوں میں سے نظر آنے لگ جائیں تو ہر صاحب درد اس پہ تکلیف محسوس کرتا ہے, اور اسی طرح سے فاستقم کما امرتا, یہ احساس اللہ کے نبی کو پریشان رکھتا تھا. ہم نے تو کبھی ان چیزوں کا غم بھی نہ کیا, ہم نے تو شاید کبھی سوچا بھی نہیں ہوگا. کتنے مختلف ہیں ہمارے غم اللہ کے نبی کے غم سے, کتنا مختلف طریقہ ہے ہمارے جینے کا اور اللہ کے نیک بندوں کے جینے کا. اللہ تعالیٰ اصلاح فرما دے. چلیے چند چیدہ چیدہ آیات میں سے اپنے لیے ہدایات لیتے ہیں, گائیڈ لائن, اپنے لیے انسٹرکشنز. آیت 6 پارے کی پہلی ہی آیت, رازق اللہ تعالیٰ ہے. وما من دابت ان فی الارض الا علی اللہ رزقها ویعلم مستقرها ومستودعها کل فی کتاب مبین, زمین پر چلنے پھرنے والا کوئی ایسا جاندار نہیں کہ اس کا رزق اللہ کے ذمہ نہ ہو. آج لوگوں نے رزق کا ذمہ اپنے ہاتھ میں لیا, اور اللہ نے اپنے دین کو پھیلانے کا, دین کی نشر و اشاعت کا, لوگوں کو برائیوں سے روکنے کا, اللہ سے جوڑنے کا جو کام ان کو دیا تھا, آج وہ ہم نے کہا اللہ خود ہی کر لے گا. تو رزق کا ایک خاص حد تک فکر کیجئے, رزق اللہ کے ہاتھ میں, کوشش کیجئے لیکن اس کا غم چھوڑ دیجئے. ہم نے دورہ قرآن میں اس سال دورہ حاضر کے فتنوں میں ایک فطرہ یہ بھی رکھا ہے کہ فکر آخرت سے زائد فکر دنیا. آج کے باپ بھی کمانے ہی میں اتنے مصروف رہے کہ بچوں کو ٹائم نہ دے سکے, نمازیں بھی بعض دفعہ قضا ہوتی دکھتی ہے, اور خواتین پکاتی کھاتی رہ جاتی ہیں اور نمازیں چلی جاتی ہیں. تو آج کے بعد نیت کیجئے کہ جو ہے آپ کے نصیب کا وہ آپ کو ملے گا, آپ نے اللہ کا کام نہیں چھوڑنا. آیت 15 سے 16, دنیا پرستوں کا انجام. من کان یرید الحیات الدنیا وزینتہا نوفی الیہم اعمالہم فیہا وہم فیہا لا یبخسون, جو لوگ دنیا کی زندگی اور اس کی زیب و زینت کے طالب ہوں, ہم ان کے اعمال کا بدلہ انہیں دنیا میں ہی دے دیتے ہیں, اور یہاں ان کے حق میں کوئی کمی نہیں کی جاتی. یہ وہ لوگ ہیں جن کے لیے آخرت میں سوائے آگ کے اور کچھ نہیں, اور جو عمل انہوں نے دنیا میں کیے سب برباد, اور جو کچھ وہ کرتے رہے سب ضائع ہونے والے ہیں. کیا چاہتا ہے انسان؟ سب کچھ ادھر ہی مل جائے, آخرت نہیں چاہیے. آپ دیکھیے کہ اچھی نیت سے کریں گے تو یہاں بھی ملے گا تو وہاں بھی ملے گا, لیکن اگر جلدی جلدی صرف دنیا میں لینا چاہیں گے اور پھر حلال سے نہ ملے تو حرام سے لے لیجئے. ملنا تب بھی اتنا ہی ہے جو اللہ نے آپ کے نصیب میں رکھا ہے, تو بڑی ناسمجھی ہے کہ انسان آخرت کو داؤ پہ لگا کر دنیا لے لے, یعنی آخرت بیچی جو قیمتی تھی, جو سچا سونا تھا, اور آرٹیفیشل نقلی دنیا کے چند موتی خرید لیے. پھر آیت نمبر 45 سے 46, نجات کے لیے ایمان اور عمل لازمی ہے. ایک نبی جس نے 950 سال تک تبلیغ بھی کی تھی, اس کے بیٹے کو دریا میں ڈوبتا دیکھتے ہیں آپ ان آیات پہ, تو یقین آ جاتا ہے اس بات پہ کہ اگر اولاد میں نیکی نہیں ہے, ایمان نہیں ہے, تو ماں باپ کی نیکیاں بھی ان کو کام نہیں آئیں گی, اور اس کا اپوزٹ بھی ہے, جس کے عمل نے اس کو پیچھے چھوڑ دیا اس کا نسب اس کو نہیں بچائے گا. آج لوگ پیروں فقیروں بابوں کی سفارش کے منتظر ہیں. یہاں دیکھیے سب سے بڑے بزرگ, سب سے بڑے پیر آج کے پیروں میں سے, آج کے لوگوں میں سے, کہ جن کا مقام ہی نبوت کے مقام پہ ہے, لیکن وہ نہ بچا سکے تو باقی کہاں بچائیں گے. وَنَادَى نُوحُ رَبَّهُ فَقَالَ رَبِّ إِنَّ ابْنِي مِنْ أَهْلِي وَإِنَّ وَعْدَكَ الْحَقُّ وَأَنْتَ أَحْكَمُ الْحَاكِمِينَ قَالَ يَا نُوحُ إِنَّهُ لَيْسَ مِنْ أَهْلِكَ. کتنا زبردست جملہ, یعنی اس کے عمل اچھے نہیں تو کہا کہ انہ عمل غیر صالح, یہ کوئی اچھا عمل کرنے والا ہی نہیں ہے. ये नाशायस्ता काम करता है, नहीं कुफर की वजह से फिर इस्लाम से रिश्ता टूट जाता है। और साथ ही एक ऐसी बात कह दी जिसके बाद हज़रत नूह को अपनी फिक्र लग गई कि फ़ला तसअलनी मा लैसा लका बिही इल्म, मुझसे उस बात के बारे में ना सवाल कीजिए कि जिसका आपको इल्म नहीं है। इन्नी आयज़ुका अन तकूना मिनल जाहिलीन, वरना आप लाइल्मों में ना हो जाएं। तो डांट का अंदाज़ है ज़ाहर, लेकिन मुराद क्या है कि आप अपने मुशरिक बेटे के लिए मुझसे सिफारिश मत कीजिए। कुरान का तर्जमा पढ़ लें बस लोग, तो आंखें खुल जाएं। ये सब जो ऊपर उम्मीदों के झूठे सहारे बांधे हुए हैं ना, ये सारे ही ख़त्म हो जाएं। ज़रूरत इस बात की कि इसको इंसान अपनी ज़िंदगी में लाए और लोगों के सामने पेश कर दे। ज़िंदगी का मकसद बना लीजिए लोगों को इस किताब से जोड़ना। मेरी ज़िंदगी का मकसद तेरे दीन की सरफराजी, मैं इसीलिए मुसलमान, मैं इसीलिए नमाजी। आगे देखिए आयत 52, इस्तग़फार और तौबा की दुनियावी बरकतें। दुनिया में क्या मिलता है तौबा और इस्तग़फार करने से? आखरत में तो बहुत कुछ मिलेगा इंशाल्लाह। तो वह या कौम इस्तग़फिरू रब्बकुम थुम्मा तूबू इलैही युरसिलिस समाअ अलैकुम मिद्रारा व यज़िदकुम कुव्वतन इला कुव्वतिकुम वला ततवल्लौ मुजरिमीन। अरे मेरी कौम, अपने परवरदिगार से बख्शिश मांगो, फिर इसके आगे तौबा करो। वह तुम पर आसमान से मूसलाधार बारिश बरसाएगा, तुम्हारी ताकत पर ताकत बढ़ाएगा। और देखो, मुजरिम बनकर रूगरदानी ना करो तो तौबा इस्तग़फ़ार को लाजिम कीजिए। मल लज़िम अल इस्तग़फ़ारा, हदीस में आता है जो इस्तग़फ़ार को लाजिम कर देगा। जअलल्लाहु मिन कुल्ली ज़ीकिन मखरजा व कुल्ली हम मिन फ़रजा व यरज़ुकहु मिन हैसु ला यहतसिब। अल्लाह हर गम को दूर कर देगा, हर तंगी से निकाल देगा, और उसको वहाँ से रिस्क देगा जहाँ से सोचा भी नहीं होगा। तो ये दिन इस्तग़फ़ार के दिन है। रमज़ान की इन घड़ियों में अपने गुनाहों पे रो धो लेंगे तो इंशाल्लाह अल्लाह ताला को हम पे प्यार आएगा और उसका गुस्सा दूर होगा। आयत नंबर 85 से 87, माशी मामलात भी दीन का हिस्सा हैं, बल्कि कहा जाए तो कुरान पाक में इन पे ज़्यादा बात होती है इबादात की नस्बत, तो गलत नहीं होगा। व या कौमी औफुल मिकयाल अवल मीज़ान अविल किस्त, अरे मेरी कौम, नाप तोल इंसाफ के साथ पूरी पूरी किया करो और लोगों को इनकी चीज़ें कम ना दिया करो, और ज़मीन में फसाद ना फैलाओ यानी फसाद ना मचाओ। आप देखिए कि कितना कोई 1 किलो में से लेते होंगे, एक छटांग कोई किलो में से पाव तो नहीं ले सकता ना, यानी 1/4 तो नहीं काट सकता। थोड़ी सी डंडी यानी इतना थोड़ा सा लेना कि अगले को एहसास ना हो, वरना तो आप देखिए कि मसला होगा ना। वो कहते हैं कि एक शख्स था, तो वो गांव से मक्खन लेकर आता था और उसको बेचता था, और एक दुकानदार जो कि कह लीजिए किराने की दुकान होगी उसकी, तो उसके उससे मक्खन देता और उससे बदले में कभी दाल ले जाता कभी कुछ। अब हुआ क्या कि जो दुकानदार था वो क्या करता, वो उसको दाल का पैकेट दे देता या उससे मक्खन ले लेता। एक दिन ख्याल आया कि मैं ज़रा तोल के तो देखूँ ये मक्खन पूरा देता है। जब तोला तो वो किलो से कम था, पैसे किलो के जाते थे। इसको बड़ा गुस्सा आया, अगले दिन कहने का तुम मेरे से धोखा करते हो, आज तक तो मैं तुम पर ट्रस्ट करता रखा, क्या हुआ बाबू जी? पर ये हुआ, तो कहने लगा मैंने तो कभी तकड़ी से तोला ही नहीं है। जो दाल का पैकेट, चावलों का पैकेट किलो का मैं आपसे ले जाता था, जो भी होता था, उसके दूसरी तरफ मैं भी एक उतना मक्खन डालता। तो बात यही है, तराजू के दोनों पलड़े बराबर हों तभी दुनिया में अमन और चैन आएगा। अल्लाह ताला में छोटी छोटी हक तलफियों से बचाएं। इसी तरह हर जिम्मेदारी में डंडियाँ होती हैं, हर चीज़ में कमी पेशी, इवन दीन का काम करते कराते, दीन के मामलों को आगे लाते हुए भी हमसे ज्यादतियाँ होती हैं। कोई ये ना सोच ले कि ये कर लिया है तो बस, अपनी नेकियों पे भी रोने की ज़रूरत है, इसका भी मुहासबा करने की ज़रूरत है। आयत 114 देखिएगा, नेकियां गुनाहों का कफ़ारा बन जाती हैं। वाकिमि सलात तरफ़ नहारी वज़ुलफ़म मिनल्लैल इन्नल हसनात युज़हिबन सय्यिआत ज़ालिका ज़िक्रा लिज़्ज़ाकिरीन। और दिन के दोनों सिरों यानी सुबह और शाम के औकात में और रात की चंद पहली सआत में नमाज पढ़ा करो, 3 नमाजों का जिक्र है। कुछ शक नहीं कि नेकियां गुनाहों को दूर कर देती हैं, यह नसीहत है इनके लिए जो नसीहत कबूल करते हैं। तो क्या पता चला कि 5 नमाजों के औकात इशारतन बता दिए गए, और साथ ही ये जो बात कह दी कि नल हसनात युज़हिबन सय्यिआत, तो नेकियां बुराइयों को मिटाती हैं। जैसे आप देखिए कि अगर कहीं कुछ चीज़ गिर जाती है तो आप उसको फ़ौरन साफ़ कर देते हैं ना, तो नमाज़ पढ़ना, दिन में 5 बार वुजू करना, जिस्म से गुनाहों की मैल को दूर करना है। अल्लाह ताला इससे आपको मुझे फ़ायदा उठाने वाला बनाए। एक नमाज छूट गई तो आप याद रखिए कि हमारे ऊपर गुनाहों का वो मैल बाकी रह गया। तो ये थी सूरत हूद।